डर गया थोड़ा सा, कितनी तेज आंधी की आवाज आई थी
सही।
और रेत जैसे तूफान सा था, तो वो उसकी वजह से ये क्रेन जो है ना यहाँ पे चारों तरफ कंस्ट्रक्शन का काम शुरू किया हुआ है, और इतनी क्रेन है चारों तरफ, इतना टोसी का काम हो रहा है हरम का
सही।
तो और जो मुझे लग रहा है क्योंकि इमरजेंसी भी थी कि उस वक्त शायद ये क्रेन ऑपरेट कर रहे थे,
ठीक है,
क्योंकि उनके जो क्रेन के जो जो ऑपरेट करने वाले थे ना जो इंजीनियर या जो लेबर थे, वो भी तीन चार लोग इसमें ना शहीद हुए हैं क्योंकि उन्होंने हेलमेट पहना हुआ था जो मताप एरिया में जो गिरे थे ना वो
सही।
तो ये है कि मुझे 90% तो वेदर का था कि उस वक्त
ठीक है, लेकिन जिस तरह का गैर मामूली आप वेदर बता रहे हैं, अमूमन तो इसमें इंस्ट्रक्शंस फिर यही होती हैं या प्रोटोकॉल यही है कि काम रोक दिया जाए,
काम रोक देना चाहिए ना, लेकिन काम इतनी तेजी से कर रहे हैं कि हम आज जाते हैं ना तो कल आते हैं तो सीन चेंज होता है।
सही, हमारी कल बात भी हुई थी वहाँ पे जो टेक्नीशियन है आपके साउंड सिस्टम के हरम शरीफ के अंदर, उनका ये ख्याल था, उन्होंने ये बताया था कि वहाँ पे काम रुक चुका था, लेकिन ये सेफ मोड में गालबन नहीं होगी क्रेन जिस तरीके से ये खड़ी थी, और यही वजह है कि वो हवा का दबाव बर्दाश्त नहीं कर सकी। तो क्या ये छत पे गिरी और छत को तोड़ते हुए नीचे आई जिसकी वजह से हालात या कैजुअलिटीज बहुत ज्यादा हुई है?
वो दरअसल ना वो सही क्या है, सफा मरवा जी सही जो करते ना उस एरिए को है वो अक्सर कार ना, ये कल एक जुमा मुबारक था तो दुनिया काफी ज्यादा अक्सर के टाइम तवाफ करते हैं और उमरा करते हैं ना
सही।
तो उस वक्त सही के मुकाम में काफी ज्यादा लोग थे, जो छत नीचे गिर गई है ना उसमें लोग को ये जो कैजुअलिटी बता रहे हैं ना कि 107 जो है मुझे काफी ज्यादा।
तो महमूद हमें ये बताइएगा कि इस वक्त वहाँ पे क्या सूरत हाल है, क्या सही या वो जो इबादत का हिस्सा है वो जारी है या उस एरिया को मतलब क्लियर कर दिया गया है, क्या हो रहा है वहाँ?
अभी उस एरिया को ना भी बंद किया हुआ है, इवन के वो जो ऊपर मताफ होते हैं ना ऊपर जो दो सर्कल है वो भी बंद किए हुए हैं ना
सही
तवाफ के लिए, और वो जो एरिया उसके वो तीन चार स्टोरीज है ना तो वो वाली स्टोरी को बंद किया हुआ है, बाकी नीचे से उन्होंने नीचे जो ग्राउंड फ्लोर है उसको
सही।
महमूद
हमारे साथ रहिएगा, हमारे साथ रहिएगा, हम
लोग उस पर काम कर रहे हैं
जी, हम कुछ दीगर सिक्योरिटी इश्यूज पे भी बात करते हैं, हमारे साथ रहिएगा आप। चौधरी नुमान जफर साहब हमारे साथ हैं और सऊदी अरेबिया भी मौजूद हैं। नुमान बहुत अफसोसनाक वाकया, हम अगरचे सिक्योरिटी के जो दीगर इश्यूज होते हैं उन पर आपको इंगेज करते हैं, लेकिन चूंकि आप सऊदी अरेबिया में मौजूद थे, ये बताइएगा क्या इसको महज इस वाक्य को इसी तरीके से देखने की जरूरत है कि ये एक हादसा है, नेग्लिजेंस का फैक्टर भी हो सकता है, या जैसा कि कहा जा रहा था, इत्तलात आ रही थी मीडिया में, बकायदा रिपोर्ट भी हुई कि उसमें दीगर खतरात भी शामिल हैं, तो क्या इसको उस जाविये से भी देखने की जरूरत है?
जी बिल्कुल, उस जाविये से देखने की जरूरत है। देखें जब भी कोई हादसा होता है तो हर डायमेंशन से उसका इन्वेस्टिगेट उसको किया जाता है।
जी जी,
ये तो जाहिरी एक चीज तो बिल्कुल हमारे सामने आ गई कि एक प्रोटोकॉल जैसे आपने फरमाया है, प्रोटोकॉल होता है सेफ्टी के हवाले से जब हम बात करते हैं
जी,
कि जब भी तो मतलब 35 किलोमीटर पर आवर की रफ्तार से हवा चल रही हो तो उस पर हम काम रोक देते हैं, क्रेन के ऊपर उस पर काम नहीं होने देते। तो जो जो इन्फॉर्मेशन हमें मिली है कि इसकी जो रफ्तार कल हवा की थी वो 60 से भी अबव चल रही थी, फिर बारिश भी हो रही थी, फिर सैंड स्टॉर्म की भी कंडीशन वहां पे थी, तो मतलब और काम इन्होंने नहीं रोका, तो मतलब एक तो ये तो है ही है वहाँ पे।
और अब तो वेदर तो बहुत एडवांस पता होता है, कई घंटे पहले 24 घंटे पहले पता होता है कि ये हालात हो सकते हैं,
लेकिन वहाँ पे जो एक्टिविटी चल रही है उसके ऊपर जो सेफ्टी के हवाले से खदशात इजहार पहले भी काफी किया जा चुका है, लेकिन क्योंकि ये बहुत बड़ी एक्सपेंशन हो रही है और 24 घंटे वहाँ पे काम चलता है, यानी कि डबल शिफ्ट में काम चलता है, सुबह भी काम चल रहा है, रात को भी काम चल रहा है, जिस वक्त वहाँ पे लोग उमरा और ये मतलब प्रैक्टिस चल रही होती है उस दौरान भी काम चल रहा होता है, तो ये तो मतलब उसमें खदशा के आधार तो दिया जाता है, लेकिन जिस वजह जो मेरे से जिसका मुझे खदशा है, कल शाम को एक खबर आई है लेकिन वो एकदम फिर उसके ऊपर डिस्कशन ज्यादा नहीं हुई कि वो सेबोटाज का जो इसके अंदर एक आंसर था वो कुछ लोग उसको भी उन्होंने कहा है कि हो सकता है कि कोई जैसे कुछ यमन की तरफ से इनको सिक्योरिटी थ्रेट्स हैं या कुछ दाइश की मौजूदगी का भी कहा जा रहा है, लेकिन उसको अभी बहुत ज्यादा हाईलाइट नहीं किया जा रहा क्योंकि वो पैनिक नहीं फैलाना चाह रहे, क्योंकि अभी ऑलमोस्ट 10 लाख लोग यहाँ पे आ चुके हैं मतलब हज पिलग्रिमेज के लिए, और कहा जा रहा है कि इस साल 30 लाख लोग हज करेंगे, तो वो पैनिक नहीं फैलाना चाह रहे, लेकिन इसको हम बिल्कुल रद्द भी नहीं कर सकते कि जी वो सबोटाज का पहलू इसमें बिल्कुल है ही नहीं।
محمود آپ ہمیں بتائیے گا کہ اس وقت یقیناً یہ بہت بڑا حادثہ ہے، صرف ہم تو وہ تصاویر دیکھ کے بھی انسان دہل جاتا ہے، بہت مشکل ہے ان تصاویر کو دیکھنا، تو وہاں پہ جو عازمین حج ہیں جنہوں نے اپنی آنکھوں سے یہ اس حادثے کو دیکھا ہے، تو وہاں پہ ان کو اس ٹراما سے نکالنے کے لیے کچھ کیا جا رہا ہے ادر دین وہ جن کی کیجویلٹیز ہوئی یا جو انجرڈ ہوئے ان کی ٹریٹمنٹ کے علاوہ؟
ان کے علاوہ ایسے کچھ لوگ تھے نا جو بالکل قریب تھے، جن کے اوپر ایک دم بلڈ گرا تھا، وہ کچھ سکتے میں آ گئے تھے لوگ نا،
صحیح،
اور ان کو پھر نا ریسکیو کیا، سائڈ پہ بٹھایا، ان کو واش کیا، ان کو بتائی، ان کو مطلب ان کو اس کومے سے، اس سکتے سے باہر نکالا،
صحیح.
لیکن میں یہ ایک چیز ہے کہ ان کی مینجمنٹ اللہ کا شکر ہے بہت اچھی تھی، بہت اچھی طریقے سے تمام معاملات کو کنٹرول کیا انہوں نے، اور دوسری بات یہ بردر نہیں مچی، لوگ نہ پینک کریٹ نہیں ہوا، انہوں نے بڑے طریقے سے اس کو فارم کو خالی کیا اور ریسکیو کیا، جو شدید زخمی تھے ان کو فوراً ہسپتال لے گئے، کام انہوں نے کوئی کسر نہیں چھوڑی، کام انہوں نے بہت اچھا کیا، ہمارے سامنے دیکھ رہے تھے کافی، مطلب ہمیں ہمارا کو دل کر رہا تھا ہم بھی کام کریں، لیکن ہمیں مطلب اپروچ نہیں جا رہا تھا.
صحیح نعمان، یہ تو خیر بڑا ایک اچھا زاویہ بتا رہے ہیں محمود، کہ بالفرض اگر خدا نخواستہ عموماً جو اس طرح کے واقعات میں پینک کریٹ ہوتا ہے اور اس کے نتیجے میں پھر بھگدڑ مچ جاتی ہے، تو اس میں کیجویلٹیز یا نقصان کا جو دائرہ کار ہے یا احاطہ ہے وہ زیادہ وسیع ہو جاتا ہے، تو یہ ایک بڑی اچھی بات ہوئی کہ مینج کر لیا گیا.
جو ان کا ایڈمنسٹریشن ہے ود ان حرم جو ہے وہ تو نو ڈاؤٹ بہت اچھے طریقے سے کرتے ہیں، جب ہم بھی جاتے ہیں وہاں پہ صفائی کا انتظام، پھر جو پانی وغیرہ کا انتظام، اور دوسرا ویسے سیکیورٹی کا انتظام تو بہت اچھا ہے، چیکنگ وغیرہ یہ وہ ہر چیز ہوتی رہتی ہے، اور اس جو کل کے معاملات کے اندر جو انہوں نے کنٹرول کیا وہ اچھا ہے، اس کو مطلب ہم بالکل کمنڈیبل کہیں گے کہ انہوں نے بہت اچھے طریقے سے اس کو کیا، اور اس کے بعد جو فرسٹ ایڈ کی جو فیسلٹیز تھیں اور جو پھر ہاسپٹل جو ایڈوانس فیسلٹیز ہوتی ہیں ان کے لیے بندوں کو لے کر جانا، بہت تیزی سے جو ایمبولینسز آئی ہیں اور ان کو مطلب روٹ کرنا، لے کے آنا اور وہاں پہ پھر واپس ہاسپٹل تک پہنچانا بہت اچھے طریقے سے انہوں نے آرگنائز طریقے سے کیا ہے. تو بس یہ ہے کہ ابھی، اور دوسری سب سے بڑی بات ہے کہ جو ان کا میڈیا ہے وہ بھی آپ کو پتہ ہے بہت حد تک کنٹرول ہے، تو بہت کنٹرول حد تک جو ہے نا انفارمیشن دے رہے ہیں، تو بہرحال اچھے ان کو یہ کہا جائے گا کہ ان کے جو ایڈمنسٹریٹو جو معاملات ہیں وہ بہت اچھے طریقے سے انہوں نے پورے کیے ہیں.
محمود، کچھ بتایا جا رہا ہے کہ کب تک صحیح کا جو یہ علاقہ ہے اس کو کلیئر کر دیا جائے گا اور عازمین حج کے لیے اس کو کھول دیا جائے گا یا دیگر زائرین جو وہاں پہ موجود ہیں؟
ابھی جو اس ایریا پہ نا ابھی کام ہو رہا ہے، کرین جیسے کل کی کل گیا، جیسے گری ہوئی تھی ابھی ویسے ہی گری ہے، ابھی انہوں نے مطاف ایریا صاف کیا ہے، وہ میرے خیال میں شاید ابھی انہوں نے سارا کام بھی روک دیا کنسٹرکشن کا نا. اب میرا خیال ہے ایک کل یا پرسوں انہوں نے وہ اس کو کلیئرنس کر دیں گے، کیونکہ وہ ایک دو پورشن ہے وہ تو مجھے لگ رہا ہے کہ 4-5 دن اس کو لگیں گے اس پورشن کو نا ریپیئر کرتے ہوئے، کیونکہ وہ کرین اسٹل ایسی گری ہوئی وہ اٹھانے کی کوشش کر رہے ہیں اس کو بھی نا وہ، لیکن وہ تھوڑا سے شاید ڈرے میں کہ کسی طریقے سے اس کو کریں تاکہ پھر کوئی نہ کوئی کہیں اور کسی اور طرف نہ گر جائے کرین نا.
صحیح، ٹھیک ہے. تو محمود، یہ جو انجرڈ ہیں جو زخمی ہیں ان کو جن ہسپتالوں میں رکھا گیا ہے اس کے بارے میں کیا اطلاعات وہاں پہ مقامی میڈیا پہ بھی آ رہی ہوگی؟
اس میں جو ہے نا وہ ٹریٹمنٹ اچھی دی جا رہی ہے، پہلے تو ایک دم ہاسپٹل بھر گئے تھے تو وہ جگہ کا تھوڑا مسئلہ ایشو آیا تھا یہاں پہ نا،
صحیح،
تو لیکن یہ کہ اب ٹریٹمنٹ کافی اچھی ہے، جس میں سے کافی لوگوں کو ہمارے بلڈنگ کے لوگ واپس آ رہے ہیں، ٹریٹمنٹ چھوٹے مائنر تھے زخمی تھے نا وہ، ان کو فرسٹ ایڈ کے بعد ٹریٹمنٹ جو ہے ان کو واپس بھیج دیا ہے، کچھ جو شدید زخمی ہیں ان کی کافی اچھی کیئر دی جا رہی ہے، اور وہاں تک ہمیں اپروچ تو نہیں دی جا رہی، نہ ہمارے جو مینجمنٹ لوکل مینجمنٹ ہے ان کو بھی وہاں بھی نہیں جانے دیا جا رہا، لیکن ان کے ساتھ کیپ ان ٹچ ہیں، ہم ان سے ہمارے سے انفارمیشن مانگ رہے ہیں کہ آپ کے پلازا میں کتنے بندے مسنگ ہیں، تو کچھ لوگ ہیں نا بالکل میچ ہو گئے تھے، ان کی آئیڈینٹیٹی تھوڑی سی مشکل ہو رہی ہے ان کے ساتھ نا.
اچھا محمود، ایک اور اینگل ہے، اگرچہ اس کے امکان تو کم ہے لیکن میں پھر بھی پوچھنا چاہوں گا کہ جب عازمین حج اتنی بڑی تعداد میں مختلف ملکوں سے آ رہی ہیں، تو کیا پاکستان کی سطح پہ ان کو کچھ تربیت یا ٹریننگ دی گئی ہے کہ حادثات کی صورت میں کیسے ریئیکٹ کرنا ہے، بھگدڑ سے بچنا ہے، یا کوئی بیسک جو لیکچر ہوتا ہے اس میں کوئی ایسی چیزیں بتائی جاتی ہیں؟
اچھا، یہ جو اس بار میں ویری فرسٹ ٹائم جو لاسٹ ایئر اور اس سال نا انہوں نے بڑا اپریشیٹ کیا ہے گورنمنٹ کو، کہ انہوں نے بڑے اچھے طریقے سے اس کو مینیج کیا ہے، اس کی کئی ٹریننگ کے سیکشن ہوئے ہیں اور اس میں بتایا جا رہا ہے کہ کیسے حاجی کیسے اراکین ادا کر لیں آپ نے، کیسے فائل ادا کر لیں، اور خدا نہ خاصہ کوئی مسئلہ ہو جائے آپ نے کس کو اپروچ کرنا ہے،
صحیح،
آپ نے کس معلم کو اپروچ کرنا ہے، کافی اچھا انہوں نے گائڈ کیا ہے، اور زبردستی اس کو لازم کرا دیجیے، کہتے جب ٹریننگ نہیں لیں گے تب تک آپ لوگ ایلیجیبل نہیں ہیں جانے کے لیے.
محمود بہت شکریہ آپ کا, آپ نے ہمیں حرم شریف سے مکہ سے آپ نے ہمیں جوائن کیا ہے. بس ہم آپ کے لیے دعا کریں گے اور ان تمام زخمیوں کے لیے کہ وہ جلد شفایاب ہوں. آپ کا بہت شکریہ, آپ ہمارے ساتھ موجود رہے, اسٹے سیف. اور سامعین, دوسرا جو ایک انتہائی افسوسناک واقعہ, وہ بھی ایک حادثہ ہے انسانی زندگیوں کے جن کا سامنا کرنا پڑا. ایک کا تذکرہ ہم نے کیا کہ وہاں پہ مکہ شریف میں حرم کے اندر کرین گرنے سے کم از کم 107 افراد ہلاک ہوئے ہیں. ایک ایسا ہی افسوسناک واقعہ بھارت کے اندر بھی پیش آیا, جہاں پہ ایک ریسٹورینٹ میں گیس سلنڈر کے پھٹنے سے کم از کم 82 افراد جو ہیں وہ اس میں لقمہ اجل بنے ہیں, ہلاک ہو چکے ہیں, درجنوں افراد اس میں زخمی بھی ہیں. ہم نے بینرجی صاحب کو ریکویسٹ کی ہے, جنرل بینرجی صاحب وہ ہمارے ساتھ ہیں, ڈائریکٹر انسٹیٹیوٹ آف پیس اینڈ کانفلکٹ اسٹڈیز. ہم اگرچہ ان سے بات ہم کرنا چاہ رہے ہیں انڈیا پاکستان دونوں ملکوں کے درمیان تعلقات پہ, لیکن چونکہ یہ حادثہ بھی پیش آ گیا ہے تو ہم کچھ کوئک ریمارکس ان کے پہلے اس موضوع پہ بھی لینا چاہیں گے. جنرل بینرجی صاحب, آپ کا بہت شکریہ. بہت افسوسناک واقعہ پیش آیا بھارت کی ریاست مدھیہ پردیش کے اندر. ہم یہ دیکھتے ہیں کہ عموماً ترقی پذیر ملکوں میں اس طرح کے واقعات بہت کامن ہوتے جا رہے ہیں, جیسے گیس سلنڈرز پاکستان کے اندر بھی اس طرح کے واقعات ہوتے ہیں, بھارت کے اندر بھی ہوتے ہیں. کنٹرول, کوالٹی کنٹرول کا ایشو ہے, کہاں پہ زیادہ خامیاں ہیں؟ کیونکہ اس نوعیت کے معاملات ترقی پذیر ملکوں میں کم ہوتے ہیں. کیا اس کو اس حوالے سے دیکھنے کی ضرورت ہے؟
ضرور, یہ سیکیورٹی کی بات ہے اور یہ سیکیورٹی جو ہے ابھی انڈسٹریلائزیشن چل رہا ہے ہمارے ملکوں میں اور کافی قسم کے اس مطابق تکنیکی ایڈوانس ہو رہے ہیں, اور جس کے ساتھ ساتھ ہمیں اس کے بارے میں سیکیورٹی کے بھی خاص دھیان دینا پڑے گا. ایک سائیکولوجی کریٹ کرنا پڑے گا, جیسے کہ سیکیورٹی ایک اس کا ساتھ بن جاتا ہے. شاید اس میں جو یہ سلنڈر بلاسٹ کے بارے میں آپ نے ذکر کیا ہے, یہ ہو سکتا ہے کوئی کسی نے اس کو ٹھیک طرح سے لگایا نہیں ہو, کچھ بندوبست ٹھیک نہیں ہوگا, ٹریننگ کی کمی ہوگا یا اکوپمنٹ کا کچھ خرابی ہوگا. ہمارے یہ سیکیورٹی کلچر, سیفٹی کلچر بدلنا پڑے گا.
آپ نے ویژولز بھی دیکھے ہوں گے, لیکن یہ تعداد ایک ہوٹل میں 82 افراد کی ہلاکت, یہ بہت بڑا فگر ہے. کیونکہ بتایا یہ جا رہا ہے کہ وہ پوری عمارت جو ہے وہ کلیپس کر گئی, وہ منہدم ہو گئی, اس کے نتیجے میں یہ بہت زیادہ جو ہے کیجولیٹیز ہوئی ہیں. کیا آپ اس ایریے سے واقف ہیں اور بتا سکتے ہیں کہ وہ کتنا گنجان آباد تھا, اور خاص طور پہ پھر ایسے علاقوں میں جو سیکیورٹی میئرز ہیں ان کو کتنا مزید سخت بنانے کی ضرورت ہے؟
دیکھیے, بالکل درست بات ہے, ہمیں اس کے بارے میں کوئی خاص پتہ ہے نہیں, اور اس کا جو پکا جو کارن ہے جس کے لیے یہ حادثہ ہوا ہے, اس کے لیے جو انویسٹیگیشن چلے گا اور پتہ چلیں گے اور انکوائری بیٹھے گا. یہ بلٹ اپ علاقے میں ریسٹورینٹس وغیرہ میں, اور یہ ایک بڑے بلڈنگ کے اندر ہوگا یہ ریسٹورینٹ, جس میں یہ صرف ریسٹورینٹ کے اندر نہیں باقی پورے بلڈنگ میں نقصان پہنچا ہوا ہوگا, جس کے لیے کچھ جو وہاں رہتے ہیں ان کو یہ ہوا ہوگا, اور جو باہر راستے میں ہیں وغیرہ. تو یہ جو کیجولٹیز ہیں میرے خیال یہ سب کو ملا کے ہے, بہت ہی خراب بات ہے. یہ حادثہ ایسے بالکل آپ نے جیسے کہا پہلے ہونا نہیں چاہیے. ہمیں یہ ہمارے کلچر, ہمارے سیکورٹی ٹیکنیک سے
بالکل ایک بڑا سوالیہ نشان ہے. نعمان, آپ بھی اس افسوسناک اندوناک واقعے پہ بھی کمنٹ کیجیے گا. 82 جانوں کا ضیاع ہوا ہے بھارت کے اندر مدھیہ پردیش میں, اور وہ بھی ایک گیس سلنڈر پھٹنے سے. میں نے تمہید میں بتایا, شاید آپ کی لائن اس وقت ڈراپ ہوئی تھی, کہ یہ حادثات ہمارے ترقی پذیر ملکوں میں ہوتے ہیں اور بڑے تواتر سے ہوتے ہیں. پاکستان کے اندر آپ کو معلوم ہے کہ ایک اسکول وین کے اندر وہ جو CNG کٹ ہے وہ, اس کے پھٹنے سے کئی بچے جو ہیں وہ لقمہ اجل بن گئے اپنے ٹیچرز کے ساتھ. تو اس طرح کے واقعات اکثر رپورٹ ہوتے رہتے ہیں, کس طرح کے میئرز لینے کی ضرورت ہے اور حکومتوں کو کس بارے میں کتنا حساس ہونا چاہیے؟
دیکھیں, میری کیوں یہ ڈائریکٹ کوسچن مجھ سے ریلیٹڈ اس لیے ہے کیونکہ میری جو اسپیشلائزیشن ہے اس کے اندر ایک اسپیشلائز فیلڈ ہوتی ہے جس کو ہم سیفٹی بولتے ہیں. انڈسٹریل سیفٹی دوسری میں آتی ہے اور لوکل سیفٹی دوسری میں آتی ہے.
صحیح.
دیکھیے, ہمارے ممالک جو تھرڈ ورلڈ کنٹریز جتنے بھی ہیں, ڈیولپنگ کنٹریز, اس میں ان چیزوں کا بالکل خیال نہیں کیا جاتا اپنے کام کے دوران. آکوپیشنل سیفٹی اس کو ہم کہتے ہیں کہ جب بھی آپ کوئی کام کر رہے ہوں, ہوٹل کی بات ہو یا کہ انڈسٹری کے اندر کام کرو, تو اس میں ہم سیفٹی کے حوالے سے کیسے کام کر سکتے ہیں, کیا کہ اس میں جان بھی بچے اور انجری بھی نہ ہو. اب آپ انڈیا اور پاکستان کی بات کریں, اب دیکھیں چائنا میں ریسنٹلی اب کتنا بڑا حادثہ ہوا تھا, اس میں پتہ نہیں کتنے لوگ اس میں مر گئے اور کتنا بڑا نقصان ہوا ہے. یہ انڈیا کا حادثہ, پاکستان کا حادثہ, اس میں ہمارے پاس لیجسلیشن موجود ہے لیکن بہت پرانی ہے. جیسے میں آپ کو پاکستان کی مثال دوں, पाकिस्तान के अंदर जो सिविल डिफेंस का एक इदारा है जो बिल्कुल एक मतलब नाम के लिए पड़ा हुआ है, उनके पास जो लेजिस्लेशन मौजूद है वो 1935 की मौजूद है, 1937 का जो फैक्ट्री एक्ट है वो मौजूद है, उसके ऊपर वो लोग अभी तक काम कर रहे हैं। तो मेरा ख्याल है कि इंडिया में भी अभी तक यही सूरत हाल होगी कि जो वो अंग्रेज हमें कानून दे गए हैं उसी को चला रहे होंगे। अब मैं जहाँ पे काम कर रहा
हूँ लेजिस्लेशन हो भी तो उसको इम्प्लीमेंट नहीं किया जाता है, सेफ्टी मेजर्स को जो आप ऑक्यूपेशनल सेफ्टी की बात कर रहे हैं
और इम्प्लीमेंट भी नहीं किया जाता।
सही, हमारे साथ रहिएगा, दोनों मेहमानों से हमारी गुजारिश है हमारे साथ रहें, भारत पाकिस्तान ताल्लुकात उस पर हम बात करेंगे चंद सेकंड की एक ब्रेक के बाद।
व्हाट्स अप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्स अप पाकिस्तान, क्या सीन है पाकिस्तान, उर्दू voa.com।
प्रोग्राम जहांरंग में आपका एक बार फिर खैर मकदम, मैं हूं असद हसन, प्रोड्यूसर हैं हमारे साथ अरसलान शरीफ और उनके साथ हैं गुलरुख, और प्रोग्राम के इंजीनियर्स हैं जैक्सन बेर्स और मिस्टर ज़ुएरनिक, वो हमारे साथ मौजूद हैं। और प्रोग्राम के इस हिस्से में हम बात करेंगे पाकिस्तान और भारत ताल्लुकात पे। दोनों मुल्कों के दरमियान ताल्लुकात कुछ ज़्यादा आइडियल नहीं है, कशीदा हैं। हाई लेवल जो मीटिंग्स होनी थी नेशनल सिक्योरिटी एडवाइजर्स के लेवल पर पिछले महीने वो मुअत्तल कर दी गई, मनसूख कर दी गई। बावजूद आपको मालूम है पाकिस्तान कश्मीर जैसे इशू को साथ रखना चाहता था, भारत सिक्योरिटी पर उसका फोकस, टेररिज्म पे, और इन इख्तलाफात के बायस ये हो नहीं सकी। पाकिस्तान ये कहता है कि प्री कंडीशंस ना हों तो हम आज भी बात कर सकते हैं, भारत भी यही कहता है कि कंडीशंस के बगैर जो है वो बात होनी चाहिए है। आज पाकिस्तान ने एक बार फिर जो है अपने इल्ज़ाम को भारत पे दोहराया है कि जो पाकिस्तान की जो अंदरूनी मामलात हैं उसमें भारत का जो मदाखलत है वो बढ़ गई है और मदाखलत कर रहा है, ख़ासतौर पर जब पाकिस्तान की तरफ से इल्ज़ाम आते हैं तो स्पेशली इशारा बलूचिस्तान के अंदर होने वाली बदमनी या उस तरह के वाक़ात में होता है। भारत की तरफ से भी इसी नौयत की इल्ज़ाम पाकिस्तान पर आयद होते हैं कि भारत के अंदर अगर इन्फिल्ट्रेशन हो रही है मिलिटेंट्स की या दहशतगर्दी के वाक़ात हो रहे हैं तो उसमें पाकिस्तान से ताल्लुक़ रखने वाले अस्करियत पसंद ग्रुप हैं, कभी कभी बिल्कुल बराह रास्त रियासती इदारों को भी उसमें शामिल किया जाता है और कभी कभी डायरेक्ट जिम्मेदारी उन गैर रियासती अनासर के ऊपर आयद की जाती है। एक बार फिर सरताज अजीज साहब का यह बयान आया है सामने, और यह ऐसे वक्त में आया है जब बहरहाल एक अचीवमेंट हुई है कि दोनों मुल्कों के दरमियान जो बॉर्डर सिक्योरिटी ऑफिशियल्स हैं डीजी लेवल के ऊपर जो मुज़ाकरात हो रही हैं, आज उनका आखिरी दिन था और उसमें जो अभी इनिशियल रिपोर्टिंग हो रही है उसके मुताबिक बताया ये जा रहा है कि वहाँ भी कम अज़ कम इस बात पे इत्तेफाक हुआ है कि अपनी कम्युनिकेशन बढ़ाई जाए स्काइप के जरिए, दीगर कम्युनिकेशन के जो चैनल्स हैं सोर्स हैं और इस तरह के जो वाक़ात हैं इनकी बंदिश होनी चाहिए। कोई मैकेनिज्म इन्वॉल्व या इवॉल्व कैसे होगा ये हमें वक्त बताएगा। एनालिसिस हम लेते हैं, हमारे साथ हैं मेजर जनरल दीपांकर बैनर्जी साहब, डायरेक्टर इंस्टीट्यूट ऑफ पीस एंड कॉन्फ्लिक्ट स्टडीज, और चौधरी नुमान जफर साहब हैं एक्सपर्ट इंटरनेशनल सिक्योरिटी के सऊदी अरब से, इस वक्त वो हमारे साथ मौजूद हैं। जनरल बैनर्जी साहब, अगेन अगर हम शुरू करें आपसे, सरताज अजीज साहब का बयान, पाकिस्तान के फॉरन एडवाइजर हैं और एडवाइजर ऑन नेशनल सिक्योरिटी हैं, उनका ये कहना है कि भारत बहुत मुदाखलत कर रहा है, कैसे आप इसको एनालाइज करेंगे या रिस्पॉन्ड करेंगे, भारत का मौकफ इस तरह के एलिगेशन पे क्या होता है?
ये तो बात पहले उठ चुका है और शर्मल शेख में भी इस बात के ऊपर ये हुआ, ये कोई प्रूफ अभी पाकिस्तान से बिल्कुल आया नहीं है, और ये हमें पता है कि जो पाकिस्तान में दहशतगर्दी हो रहा है, जो टेररिज्म चल रहा है वो इंडिया के जरिए नहीं हो रहा है, इंडिया की कोई जरूरत नहीं है, कोई मकसद नहीं है ये कुछ ऐसे अंदर पाकिस्तान के अंदर एक करने के लिए, और ना ही इंडिया के पास एक क्षमता है करने का। तो ये एक रेड हेरिंग से बन गया है, पाकिस्तान ऐसे रिपोर्ट करते हैं और हम देखते हैं कि हमारे भारत के अंदर ये बॉर्डर इन्फिल्ट्रेशन हो या टेररिज्म का भी पीछ हो, काफी कुछ हादसा जो है तो पाकिस्तान हुआ है और ये प्रूफ हमने दिखाया है। ये तो एक अच्छी बात है कि अभी भारत के अंदर कुछ सालों के लिए बड़ा टेररिस्ट आक्रमण हुआ नहीं है, बॉर्डर में कार्रवाई चल रहा है और ये बहुत ही ठीक बात नहीं है, बिल्कुल ही गलत बात है, और इसके बारे में जो बॉर्डर रेंजर्स और बीएसएफ के बीच में अभी कॉन्फ्रेंस हुआ इसमें हमें एक बहुत पॉजिटिव डेवलपमेंट बन गया है, और जो अग्रीमेंट्स हुए और जो जॉइंट स्टेटमेंट हमने देखा नहीं है शायद आज निकलेगा, तो इसमें भी जो कार्रवाई लेना होगा वो भी डिटेल में दिए होंगे। तो मैं समझता हूं अगर ऐसे कार्रवाई अगर करें, हम ये पॉजिटिव को अगर देखते रहें तो जरूर हम ये कर सकते हैं। देखिए भारत में इसके बारे में एलिगेशन के बारे में कि भारत पाकिस्तान के खिलाफ टेररिस्ट के कार्रवाई कर रहे हैं,
सही,
कोई बिलीव नहीं करेंगे, कोई क्रेडिबिलिटी नहीं है इसका।
जी नुमान जफर साहब, वो कहते हैं कि एलिगेशंस फिर क्रेडिबिलिटी नहीं है, एलिगेशंस को जो चीज़ सपोर्ट करती है ज़ाहिर है वो डोजियर्स हैं, वो एविडेंस हैं जो दोनों मुल्क एक दूसरे के साथ शेयर भी करते हैं, लेकिन उनकी क्रेडिबिलिटी उन पे क्वेश्चन रहते हैं। भारत ने जो डोजियर्स दिए वो कोर्ट में उस तरीके से भारत कहता है कि पेश नहीं किया गया, और पाकिस्तान ये कहता है कि उनमें जान नहीं थी। तो इस तरह के जो एलिगेशंस तो दोनों तरफ से आते रहेंगे, अल्टीमेटली क्या ऐसे नतीजा क्या अखज किया जाएगा?
देखें दुनिया में जहां पे भी दो मुल्कों के दरमियान जिस तरह की चपकलिश हो या इस तरह के मामला जब इन डिफरेंसेस होते हैं तो और ये जो वाकयात होते हैं दोनों ममालिक के अंदर, इनको प्रूव करना बहुत ही मुश्किल होता है। ये कहीं पे भी आप प्रूव नहीं कर सकते कि जी ये धमाका किसने किया है, और ये अगर इंडिया चाहता है कि वो बताया कि पाकिस्तान ने किया है तो वो प्रूव नहीं कर सकता है। इसी तरीके से जो इंडिया बलूचिस्तान में कर रहा है उसको प्रूव नहीं किया जा सकता। असल में ये जो इसी चीज का फायदा उठाते हैं जो तीसरी कुवतें होती हैं जो दोनों ममालिक के दरमियान नॉर्मलाइज नहीं होना देना चाहते, वो इसका फायदा उठाती हैं, और वो जब मामला नॉर्मलाइजेशन की तरफ जाने लगते हैं तो वो कुछ ना कुछ एक ऐसा मामला कर देते हैं कि अगर पाकिस्तान में करेंगे तो पाकिस्तान की एस्टेब्लिशमेंट और लोग कहेंगे कि यार इंडिया ने किया, और अगर इंडिया के अंदर होगा तो डायरेक्टली कहेंगे कि पाकिस्तान ने किया। तो ये तो चलता रहा है और चलता आगे नहीं चलना चाहिए। लेकिन जो पॉजिटिव डेवलपमेंट ये हुई है कि अभी पिछले दिनों में ये जो आपस में जो डेलीगेशन गया हुआ दिल्ली में, तो इन्होंने ये चीज पे इत्तेफाक किया है कि जी अगर कोई गोली चलती है बॉर्डर के ऊपर किसी तरफ से तो आप ये इन रिस्पॉन्ड ये ना शुरू कर दें कि फौरन गोली चला दें, कम अज कम एक दफा फोन करके या कॉन्टेक्ट करें कि क्या मामला हुआ है। अगर वाकई कोई तरह कोई कंफर्मेशन कोई ऐसे इनको आके मिलते हैं कि वाकई वहां से कोई हुआ है तो फिर उसके बाद जो भी इन्होंने कार्रवाई करनी है वो जो प्रोटोकॉल इनका है उसको फॉलो करें।
सही।
तो मेरा ख्याल है कि अब इनको थोड़ा बहुत, और दूसरी सबसे एक अहम चीज जो मैं अभी तक वो उसको ढूंढ रहा हूँ कि 47 से लेके अब तक ये हम सुनते आए हैं कि यूनाइटेड नेशन का मिलिट्री ऑब्जर्वर ग्रुप है UNMOG के नाम से वहां मौजूद था, उनकी रिपोर्ट सामने नहीं आती। अब ये रिसेंटली देखिए अगस्त में जुलाई में जून में ये बॉर्डर के ऊपर फायरिंग क्रॉस बॉर्डर फायरिंग होती रही है, इंडिया कहता रहा पाकिस्तान करता रहा, पाकिस्तान कहता है इंडिया करता रहा, और पाकिस्तान ने ये रिपोर्ट भी दी है कि जी 70 से ज्यादा इंसिडेंट्स हुए हैं फायरिंग के। तो यूनाइटेड नेशन मिलिट्री ऑब्जर्वर ग्रुप की कोई रिपोर्ट अभी तक सामने नहीं आई कि किसकी तरफ से फायरिंग इनिशिएट की गई थी और क्या हुआ उसमें, लोग इंडिया की तरफ से भी मारे गए हैं और हमारी तरफ से भी मारे गए हैं, उनका मुझे रोल समझ नहीं आ रहा। लेकिन जो भी है बहरहाल अगर इन दोनों ममालिक ने अपने मामला नॉर्मलाइज करने हैं और एक पीसफुल हमसायों की तरह रहना है तो इनको लाजमी इस तरह के प्रोटोकॉल बनाने पड़ेंगे कि अगर इस तरह का कोई फायरिंग का वाक्य होता है या कोई ये टेररिस्ट एक्टिविटी होती है तो उसको बैठ के ये कोई ऐसा प्लेटफॉर्म बनाएं कि जिसमें दोनों कलेक्टिव एक तरह से इन्वेस्टिगेशन करें।
सही, यानी फौरन कोई रिटेलिएशन या रिएक्शन ना हो।
ये जो आज की जो इनकी कॉन्फ्रेंस थी ना हमारे सताज अली साहब की, आपको याद होगा अगस्त में इनकी मीटिंग होनी थी दोनों सिक्योरिटी एडवाइजर्स की अगस्त में, लेकिन वो कैंसिल हुई थी, वहाँ इन्होंने अपने एविडेंसेस पेश करने थे लेकिन वहाँ पेश नहीं किए, तो आज इन्होंने कहा कि हम ये ले जाके यूनाइटेड नेशन में पेश करेंगे। तो ये तो इस तरीके चलता रहेगा, अगर कॉमन कोई प्लेटफॉर्म ये लोग नहीं बनाएंगे, प्रोटोकॉल्स नहीं बनाएंगे तो लाजमी बात है फिर वो किसी तीसरी जगह बैठ के जो है ना मामला हल करना पड़ेगा।
जी जनरल बैनर्जी साहब, ये आपका शोभा भी है, जैसे नुमान ने कहा कि सिक्योरिटी के ऊपर अगर लेट से कि एक तरफ से गोली चलती है या आवाज आती है तो क्या उसको रिटेलिएट करने से पहले, रिएक्ट करने से पहले वाकईतन उसकी तस्दीक के अमल को यकीनी नहीं बनाया जाना चाहिए? और अच्छी बात यह है कि दोनों मुल्कों के दरमियान भले सियासी कशीदगी हो, गाय गाय हम बॉर्डर के ऊपर ये क्रॉस फायरिंग के वाकयात भी होते हैं, लेकिन यहाँ पे एक कॉन्फिडेंस का लेवल रहा है दोनों मुल्कों का एक दूसरे पे, तो उसको क्या मजीद बेहतर बनाने की जरूरत नहीं है? और जैसे नुमान कह रहे हैं कि रिएक्शन से पहले तस्दीक का अमल, कंफर्मेशन का अमल उसको इवॉल्व किया जाए।
दुरुस्त बात है, बिल्कुल दुरुस्त बात है। ये दोनों साइड ये हरकत अगर ठीक हरकत लें ये जरूर बंद हो सकता है। जैसे अभी अग्रीमेंट हुआ है और हमने अग्रीमेंट पक्का लिखा है, लिखित नहीं देखा है, और फिर भी जो अग्रीमेंट हुआ है इसमें क्या कहा गया है कि एक घंटे के लिए कम से कम इंतजार करेंगे दोनों साइड। अगर बोलते हैं कि उस साइड से फायरिंग आया है तो इस साइड से एक घंटे तक कोई रिस्पांस नहीं होगा, और उसके दौरान ये बातचीत चलेंगे और कम्युनिकेशन लाइंस हम बढ़ाएंगे, सिर्फ हेडक्वार्टर के साथ भी नहीं, फील्ड में ही रेंजर्स और VSF के बीच में, और जाके ये बिल्कुल बेमिसाल ये फायरिंग सिर्फ लोगों को, बॉर्डर में जो लोग रहते हैं उनको तकलीफ और लॉस ऑफ लाइफ, और कोई रिजल्ट हो नहीं सकता है इसमें, फायरिंग में किसी को कोई गेन नहीं होता है। तो ये उम्मीद है कि ये अगर अग्रीमेंट हम ठीक तरह से ये करें तो फायरिंग जरूर कम हो सकता है, बिल्कुल बंद भी हो सकता है, ये बिल्कुल नहीं है। यूनाइटेड नेशंस ये हिस्ट्री हो गया है 1972 के साथ, 1972 साल के बाद इसका कोई रोल नहीं है जम्मू एंड कश्मीर के बॉर्डर सर्विलांस में। इससे पहले भी इनका कार्रवाई बिल्कुल अनसक्सेसफुल था, बॉर्डर इंसिडेंट्स बंद नहीं कर सकते थे, और 1972 के बाद जब इंडिया इनको नहीं रिकॉग्नाइज करते हैं इसका कोई बिल्कुल रोल नहीं है, तो ये कोई काम नहीं कर सकता है। ये भारत और पाकिस्तान के जो बॉर्डर सिक्योरिटी फोर्सेस हैं ये कर सकते हैं, अगर ये करना चाहते हैं तो बंद हो जाएगा। अगर बड़ा हरकत वो करना चाहते हैं दोनों फौज के बीच में, अगर ये वो दूसरा बात है, वो तो लड़ाई के बीच में है। वो जब DGMOs अब मीट करेंगे, उम्मीद है कि इस महीने में मीट करेंगे, अगर मीट करते हैं या अगले महीने तो कुछ और आगे
पेशरफ होगी, इसमें डेवलपमेंट होगी। बहुत शुक्रिया जनरल दीपांकर बैनर्जी साहब, आप हमारे साथ मौजूद थे, आपका बेहद शुक्रिया। चौधरी नुमान जफर साहब, आपके भी हम मशहूर हैं कि आपने हमारे लिए वक्त निकाला और आप हमारे साथ मौजूद रहे सऊदी अरेबिया से। सामीन एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और बात करेंगे पाकिस्तान की सियासत पे।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
پروگرام جہاں رنگ میں آپ کا ایک بار پھر خیر مقدم، میں ہوں اسد حسن، پروڈیوسر ہیں ہمارے ساتھ ارسلان شریف اور ان کے ساتھ ہیں گلروخ، ہمارے انجینئر جیکسن بیٹس اور مسٹر زویر نک ہمارے ساتھ موجود ہیں۔ پاکستان کی سیاست میں بات کریں گے دو میجر ڈیولپمنٹ سے، ایک تو یہ کہ متحدہ قومی موومنٹ کراچی کی سب سے بڑی سیاسی جماعت ہے، بڑی طاقت کے ساتھ اسمبلی میں موجود ہے، اگرچہ آج کل استعفے دے رکھے ہیں۔ جماعت نے اپنے مبینہ طور پہ اپنے کارکنوں کی سیکیورٹی فورسز کے ہاتھوں یا ماورائے عدالت قتل، ان کے واقعات پہ ہڑتال کی کال دی تھی، اور جیسا کہ متحدہ قومی موومنٹ کی اگر ہم اس پہ نظر ڈالیں ان کی اپیلوں پہ اور جس طریقے سے شہر اس کو رسپونڈ کرتا ہے، آج اطلاعات جو مل رہی ہیں جو ذرائع ابلاغ پاکستان کی رپورٹ کر رہی ہیں، آج صورتحال اس سے قطعی مختلف ہے۔ بہت زیادہ شہر بتایا یہ جا رہا ہے کہ شہر کا زیادہ تر حصہ آج معمول کے مطابق وہاں پہ سرگرمیاں رہیں، سڑکوں کے اوپر ٹریفک بھی نظر آتی رہی، مارکیٹیں اور بازار بھی کھلے رہے، اور ہمارے رپورٹر کے مطابق بعض جگہوں پہ اس کو ہڑتال کو آبزرو بھی کیا گیا۔ لیکن متحدہ قومی موومنٹ کی ہڑتال کے اوپر جس طرح پورا شہر لبیک کہتا تھا، آج وہ صورتحال بہرحال سامنے نہیں آئی ہے۔ تو اس ہڑتال کی کال کے بظاہر ناکام ہونے کے پارٹی کی سیاست پہ کیا اثرات پڑیں گے، پڑ سکتے ہیں؟ اور ساتھ ساتھ ہم یہ بھی جائزہ لیں گے کہ لاہور کے اندر بھی سیاسی میدان آج خاصا گرم رہا، پاکستان پیپلز پارٹی کے نوجوان قائد اور شریک چیئر پرسن بلاول بھٹو زرداری، وہ بھی آج خوب گرجے برسے، انہوں نے وفاقی حکومت کو، پنجاب حکومت کو تنقید کا نشانہ بنایا۔ ان کا یہ کہنا تھا کہ جو دہشت گردی ہے اگر تو وہ پنجاب کے اندر بھی ہو رہی ہے اور وہاں پہ بھی اس ایشو کو ایڈریس کیا جانا چاہیے۔ ان کا یہ بھی کہنا تھا کہ کرپشن جو ہے وہ موجودہ حکومت بنیادی طور پہ مکمل طور پہ کرپشن میں وہ شامل ہے اور اس کے خلاف بھی کاروائی یا ایکشن لیا جانا چاہیے۔ ہم پاکستان کے پولیٹیکل سین پہ اگر ہم دیکھیں تو دو تین حزب اختلاف کے جو گروپ ہیں حکومت کو جن کا سامنا ہو سکتا ہے، متحدہ قومی موومنٹ، پاکستان پیپلز پارٹی اور پاکستان تحریک انصاف، تینوں اپنے اپنے فرنٹس پہ حکومت کو ٹف ٹائم دے رہی ہیں۔ متحدہ قومی موومنٹ آپریشن کے خلاف ہے، پاکستان پیپلز پارٹی جو آواز اٹھا رہی ہے وہ جو کرپشن کے اگینسٹ ملٹری فورسز کا بڑھتا ہوا اثر و رسوخ یا ان کا دائرہ کار ہے اس پہ ان کو اعتراضات ہیں، اور پاکستان تحریک تحریک انصاف وہ الیکٹورل ریفارمز یا الیکشن ریگنگ اس پہ حکومت کو مسلسل چیلنج کیے ہوئے ہیں. ان حالات میں وفاقی حکومت پہ دباؤ کتنا ہے, سیاسی رخ اس کا کیا ہو سکتا ہے یا ہو رہا ہے, انالیسز ہم لیں گے. ہمارے ساتھ ہیں اس پہ بات کرنے کے لیے شاہد انور صاحب, پروفیسر ہیں پولیٹیکل سائنس کے, بابر ایاز صاحب ہمیں جوائن کر رہے ہیں, کراچی بیسڈ کالمسٹ ہیں, پولیٹیکل انالسٹ ہیں, کمنٹریٹر ہیں, وہ ہمارے ساتھ موجود ہیں. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. بابر ایاز صاحب, اگر ہم پہلے کراچی کی بات کریں, متحدہ کی کالز پہ تو شہر بند ہو جایا کرتے تھے, آج اگر نہیں ہو پایا مکمل طور پہ تو اس کی کیا وجہ ہے؟ کیا یہ بھی کہا جا سکتا ہے کہ خوف یا پارٹی کے لیے یا اس کی آواز پہ جو لبیک کہنے والے تھے وہ اب اس طریقے سے کنیکٹ نہیں ہیں؟ پارٹی کے لیے کیا معنی رکھتی ہے ان کی آج کی یہ کال مکمل طور پہ کامیاب نہ ہونا اس کا؟
دیکھیے, ایک تو بات یہ ہے کہ تو خوف جو کہیں وہ بھی ختم ہو گیا, دوسری طرف سے یہ کہ پہلے ان کے لڑکے ایکٹیولی جا کر دکانیں بند کراتے تھے, وہ گزر جاتے تھے جہاں سے کہہ کے کہ بند کرو تو لوگ شٹر نیچے کر دیتے تھے. اب چونکہ اس وقت اتنی پکڑا دکڑی ہو رہی ہے ان کے لوگوں کی کہ میں نہیں سمجھتا کہ وہ اس پوزیشن میں ہے کہ کال دینے کے بعد جو امپلیمنٹ کرانے کے لیے جو گھومنا پھرنا ہوتا ہے اور لوگوں کو تلقین کرنی ہوتی ہے وہ نہیں کر سکتے.
لیکن بابر صاحب, شاید تلقین کرنے کا تو مینڈیٹ کسی پولیٹیکل پارٹی کے پاس نہ ہو.
رینجرز نے بہت کھل کے کہا تھا کہ اگر کوئی بھی اس کو بند کرانے کی کوشش کرے گا لوگ اپنی دکانیں کھولیں, تو ایڈمنسٹریشن نے بھی پوری کوشش کی کہ لوگ کھولیں, تو اس لیے لوگوں کی بازار کھل گیا اور آج صدر بھی سارا کھلا تھا اور دکانیں بھی کھلی تھی.
لیکن آپ کیسے دیکھیں گے, جیسے کسی بھی سیاسی جماعت کو یہ اختیار یا حق نہیں ہے کہ وہ کال کے بعد زبردستی اس کو امپلیمنٹ کرائے, اسی طرح انتظامیہ کو بھی یہ اختیار نہیں ہے کہ وہ زبردستی دکانیں کھلوائے, تو آپ کے خیال میں کون اپنی کریز سے یا اپنی ڈی سے باہر نکلائے؟
بھائی میرے, یہ پاکستان ہے, یہاں ہر ایک اپنی کریز سے باہر نکل کے کھیلتا ہے,
سٹمپ نہیں ہوتا.
چاہے وہ انتظامیہ ہو چاہے وہ سیاسی پارٹیاں ہو, وہ جو دائرے مہذب دنیا کے جو آپ ہمیں بتا رہے ہیں وہ تو نہیں ہوتے نا.
صحیح,
یہاں تو
پولیٹیکل, اب اس کے کیا اثرات کیا ہیں؟ کیونکہ پارٹی ظاہر ہے متحدہ قومی موومنٹ ایک بڑی سیاسی جماعت ہے, بہت بڑی حقیقت ہے, کراچی کی سب سے بڑی جماعت ہے, تو اس ہڑتال کا نہ ہونا اور اتنے بڑے عرصے کے بعد ان کی کال کو مکمل طور پہ ایک طرح سے اس پہ ایکشن نہ ہونا, اس کے پولیٹیکل اثرات ہمیں کیا نظر آ سکتے ہیں؟
نہیں دیکھیے, یہ تو اصل چیز تو دیکھنی ہے کہ جب کو لوگ کل کو لوگ ووٹ ڈالیں گے
جی,
تو وہ ان کو ڈالیں گے کہ نہیں ڈالیں گے. اور اب جو یہ تقریباً غالباً دسمبر میں جو لوکل باڈیز کے الیکشن ہوں گے, تب پتہ چلے گا کہ کس حد تک متحدہ ویک ہوئی ہے اور کس حد تک نہیں ہوئی ہے.
مگر
وہ پہلے جیسی جو اس کی طاقت تھی وہ تو نہیں ہوگی.
صحیح,
تو میرا اندازہ یہ ہے کہ یہ پہلے سے ویک ہوگی, مگر اس کا مطلب یہ کہ یہ وائپ آؤٹ ہو جائے یہ پاسبل نہیں ہے. کیونکہ جب کسی بھی پارٹی کے خلاف بہت سخت ایکشن ہو رہے ہوتے ہیں تو اس میں ایک ہمدردی کا پہلو بھی لوگوں کے اندر آتا ہے, خاص طور پہ جو اس کے سپورٹر ہوتے ہیں.
صحیح,
اور وہ سمجھتے ہیں ہمیں وکٹمائز کیا جا رہا ہے. وہ متحدہ وہی کارڈ پلے کر رہی ہے کہ ہمیں وکٹمائز کیا جا رہا ہے. اب جو لوگ مارے گئے ہیں ان کو انہوں نے کہا جی پہلے سے اریسٹ کیا ہوا تھا, یہ جھوٹا مطلب انکاؤنٹر ہے. تو اس طرح کی چیزیں جو ہیں جو ان کی رینک اینڈ فائل ہے وہ تو اسے بلیو کرتی ہے نا.
صحیح,
شاید اپنا بلیو کریں یا کوئی اور بلیو نہ کرے اس سے تو فرق نہیں پڑتا.
شاید انور صاحب, کراچی میں ہڑتال کا مکمل طور پہ نہ ہونا پولیٹیکلی کیا ریفلیکٹ کر رہا ہے؟
اصل اس میں جیسے ابھی آپ یہ جو پینل پہ مہمان ہیں دوسرے, وہ
بابر ایاز صاحب, یہ
کافی حد تک درست ہے کہ خوف کا جو ایک ایلیمنٹ ہے وہ اس کی گرپ جو ہے وہ کم ہوئی ہے. اور میں یہ سمجھتا ہوں کہ ایم کیو ایم کی جو پالیٹکس رہی ہے وہ مکس رہی ہے, پولیٹیکل سپورٹ بیس بھی اگر جو ہے وہ گریوانسز جس پہ وہ کیپٹلائز کرتے ہیں کہ مہاجر کمیونٹی کے گریوانسز ہیں, وہ ٹھیک ہے اپنی جگہ پہ ایک حد تک, وہ بات وہ ایک ہسٹوریکل وہ اس کا ایک بیک گراؤنڈ ہے. لیکن اس کے ساتھ یہ جو ٹیرر آرگنائزیشن اور ٹیرر ٹیکٹکس جو ہیں وہ ان کا مکس رہا ہے, اور چیزوں کو پولیٹیکل کلاؤڈ کو اس پہ بلڈ کرنا اس کا حصہ رہا ہے. اور وہ تاثر جو ہے خوف کا وہ کم ہوا ہے اور بہت ویزیبل ہے, اور آج بھی یہ ڈیمونسٹریٹ ہوا ہے. اور ماضی میں بھی جب سے یہ کراچی میں ایک وہ بدلا ہے اس کا وہ پاور بیلنس چینج ہوا ہے, تو پبلک کا جو سپورٹ ہے وہ بڑا ویزیبل ہے. ہاں یہ دو لیول ہیں اس کے, ایک عوام کی بات ہے, دوسرا یہ ہے کہ جو الیٹ ہے ہماری پولیٹیکل ہے یا دوسری الیٹ ہے اس میں एक पेनिट्रेशन जो स्टेट स्ट्रक्चर में पहले से आ चुकी है वो ठीक है, उसका इम्पैक्ट और उसका वो सारी चीजें अभी चलती हैं और एक पॉलिटिकल सपोर्ट बेस भी ऑफ कोर्स उसको हम टोटली डिनाई नहीं कर सकते, लेकिन ये सारे फैक्टर्स मौजूद हैं और उसका जैसे जैसे वो कम होता जाएगा वो चैलेंज एमक्यूएम के लिए भी है, ये वन साइडेड स्टेट के लिए नहीं है, कि उन्हें डिसाइड करना होगा कि आया वो एक पॉलिटिकल पार्टी के तौर पे चाहते हैं अपने आप को आगे लॉन्च करना या कंटिन्यू करना, या वो माजी की वही जो ये टैक्टिक्स है टेरर को इस्तेमाल करना एक इंस्ट्रूमेंट के तौर पे इसको वो जारी रखना चाहते हैं। तो इसमें तो खासी डिस्करेजमेंट है इस हवाले से बहरहाल, और ये बहुत विजिबल है
जी। अब जरा दूसरी एक बड़ी पिक्चर पे आ जाते हैं, जिसको हम कहें कि वफाकी तौर पे जो सियासत है, गवर्नमेंट जो है उसको दो तरह से तनकीद का या दबाव का सामना है। मुबसरीन ये कहते हैं कि बहुत सारे जो पावर्स हैं वो पाकिस्तान की मिलिट्री के पास हैं, ड्राइविंग सीट पे वो बैठी नजर आती है, ऑपरेशन जरबियाज बो, कराची के अंदर कार्रवाइयां हों, यहां तक कि अब करप्शन के अगेंस्ट अगर एक्शन हों तो पोलिटिकल एडमिनिस्ट्रेशन बहुत पीछे नजर आ रही है। अब दूसरा दबाव यह है कि तीन फ्रैक्शन हैं अपोजिशन के, पाकिस्तान पीपल्स पार्टी, पाकिस्तान तहरीक इंसाफ और मुत्तहिदा कौमी मूवमेंट, तीनों के अपनी अपनी सतह के डिफरेंट मुतालबात हैं और हुकूमत उस पर दबाव का शिकार हो सकती है, लेकिन हुकूमत के पास निगोशिएट करने के लिए क्या है या क्या नहीं है ये हम एनालिसिस लेंगे। आज बिलावल भुट्टो जरदारी साहब लाहौर में थे, अपने वर्कर्स से खिताब किया और उन्होंने भी खूब एक तरह से तनकीद का निशाना बनाया वफाकी हुकूमत को भी और पंजाब हुकूमत को भी, और उनका ये कहना था कि हम ना तो ऑपरेशन के खिलाफ हैं और ना ही हम करप्शन के खिलाफ होने वाले जो कार्रवाइयाँ हैं उनसे हम डरें, लेकिन इसको ज़रा फेयर शफाफ बनाने की ज़रूरत है, इंसाफ फराम करने की ज़रूरत है, और भी बहुत सारे इशारे और बहुत सारी तनकीद उनकी गुफ्तगू के अंदर मिलती है। पीपल्स पार्टी का ये एक पोस्चर है, एमक्यूएम ने इस्तीफे दे रखे हैं, बहुत बड़ा दबाव है वफाकी हुकूमत के ऊपर उनका, और तहरीक इंसाफ जो तीसरा धड़ा है वो इस वक्त भी खासतौर पर जो इंतखाबी मामलात हैं उसके ऊपर वो हुकूमत के लिए एक चैलेंज बनी हुई है। हुकूमत पे कितने दबाव हैं, बाबर रियाज साहब पहले आप एनालिसिस कीजिएगा इस सारी पॉलिटिकल सिचुएशन का, और क्या बिलावल भुट्टो जरदारी उनका लाहौर जाना, वर्कर्स के अंदर एक बड़ी इमोशनल तकरीर करना, उससे कोई थोड़ी बहुत रिवाइवल हो सकती है पाकिस्तान पीपल्स पार्टी की पंजाब के अंदर?
देखिए पंजाब के जो लोग हैं वो जो उनकी रैंक एंड फाइल है अपनी पीपल्स पार्टी की, जो उनके जाले कहलाते हैं के लिए
जी जी
होता है, वो बहुत अरसे से ये चाहते थे कि कोई आकर जरा सख्त बातें करे,
सही,
क्योंकि वो मुस्लिम लीग में जा नहीं सकते, वो लोग हैं जो उन्होंने वो अपॉर्चुनिटी भी नहीं अवेल की कि वो तहरीक इंसाफ में जाते, तो वो बेचारे बड़े रडरलेस घूम रहे थे और लीडरशिप उनको तवज्जो नहीं दे रही थी, तो उनका कहना ही ये था कि साहब आप आकर जरा सख्त स्टैंड लें और ये रिकंसिलेशन की पॉलिसी को आप जरा अलग से रख दें और हमारे लिए जगह तंग हो गई है ऑपरेट करने की। तो इसलिए अब बिलावल भुट्टो साहब और सब मिलकर वो काम करने की कोशिश कर रहे हैं। दूसरी तरफ से ये भी है कि जितना दबाव है अब पीपल्स पार्टी पे करप्शन को लेकर, तो वो पहले तो एक आउटबर्स किया था जरदारी साहब ने फौज के खिलाफ, मगर उसका रिपरकशन उनको खराब नजर आए और पार्टी के लोग भी लगा के साथ नहीं है, तो उसके बाद से उन्होंने सारा रुख मोड़ दिया है मौजूदा हुकूमत सिविल हुकूमत के खिलाफ, मगर दिल में पीपल्स पार्टी के लोग भी जब उनसे मुलाकात होती है और जो आपके हमारे एमक्यूएम के लोगों से भी, सब जानते हैं और कहते हैं कि ये बेबस हुकूमत है, उसके पास पावर नहीं है, वो एस्टेब्लिशमेंट जो चाहती है वो करती है और जिनको कुछ कहना बेकार है बस सिर्फ इन पर प्रेशर डाल सकते हैं कि भाई आप शेर बने और थोड़े से आप मना करें एस्टेब्लिशमेंट को कि उनके लिए
तो ये शेर बन सकते हैं।
मैं तो समझाता हूँ कि आफ्टर द धरना एंड ऑल दोस थिंग्स जो कुछ हुई अब वो सर्कस के शेर रह गए।
शाहिद अनवर साहब, क्या वफाकी हुकूमत खासतौर पे दो जो उसके पॉलिटिकल इख्तलाफ रखने वाले धड़े हैं एमक्यूएम और पीपल्स पार्टी, उनको तो ज़रूर सेटिस्फाई करना चाहती क्योंकि एक बहुत बड़ी सपोर्ट रहे हैं खासतौर पे धरने की सियासत के दिनों में, तो क्या गवर्नमेंट के पास निगोशिएट करने के लिए या देने के लिए कुछ है?
बिल्कुल ना होने के बराबर, मैं इससे इत्तेफाक करता हूँ कि बहुत ही कम स्पेस है गवर्नमेंट के पास, बहुत ज़्यादा ऑप्शन नहीं है और उसमें बुनियादी वजह यह है कि मैं समझता हूँ कि ओवरऑल पॉलिटिकल क्लास ने वैक्यूम जो है वो पैदा किया है तो वो एक लॉ ऑफ नेचर है, वो वैक्यूम पॉलिटिक्स में भी उस तरह से वो फिल होना था और ये एक हिस्टोरिकल प्रोसेस है जिसमें ये हुआ है, तो अब सब इसको वो ऑब्वियस है बड़ा इस हवाले से कि गवर्नमेंट जो है वो बहुत ज्यादा इस पोजीशन में नहीं है कि वो उनको अकोमोडेट कर सके।
और लाहौर का दौरा बिलावल भुट्टो जरदारी का, क्या पाकिस्तान पीपल्स पार्टी वहाँ पे अपने कदम दोबारा जमाने में कामयाब हो सकती है, इस दौरे को सामने रखते हुए बताइएगा।
मेरी जाती राय है कि ऐसा शायद अब बहुत लेट हो चुकी है पीपल्स पार्टी, क्योंकि पीपल्स पार्टी के पास अब सिवाय इस कार्ड के कि जी ये जो कार्रवाइयां हो रही हैं वो इम्तियाजी हो रही हैं और हम विक्टिम हैं, इसके अलावा कहने को कुछ है नहीं। और इसमें जो बात है, जो इम्प्लाइड मैसेज है पब्लिक के लिए, वो बड़ा वाजे हो चुका है इनके अपने दौर से भी और ये गुज़श्ता जो दौर गुजरा है उसमें भी कि जब तक आप हमें कुछ नहीं कहते हम रिकंसिलिएशन को फॉलो करेंगे, अगर आप करप्शन की बात करेंगे तो फिर हम विक्टिमाइजेशन का कार्ड जो है उसको प्ले करेंगे। हाँ, इस बात में काफी हद तक वजन है कि जो दूसरी साइड है प्रॉब्लम्स वहां पे भी हैं, कार्रवाई वहां पे भी होनी चाहिए, यहाँ तक बात ठीक है, लेकिन उसका ट्रांसलेट होना पीपल्स पार्टी की सपोर्ट में वो मुझे बड़ा मुश्किल नजर आता है कि उसके नतीजे में पीपल्स पार्टी को कोई बहुत बड़ी सपोर्ट मिलने वाली है, ऐसा होता हुआ नजर नहीं आ रहा।
बहुत शुक्रिया प्रोफेसर शाहिद अनवर साहब, आपने हमारे लिए वक्त निकाला। बाबर एजाज साहब, आपके भी हम मशहूर हैं कि आप कराची से हमारे साथ रहे। सामिन, एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और बात करेंगे कुछ रशिया के किरदार पे, शाम के अंदर इस वक्त उसका क्या किरदार है और वहाँ पे जो लाखों की तादाद में नकल मकानी हो रही है, अगर उसका कोई पोलिटिकल सोल्यूशन हो सकता था तो रूस उसमें क्यों कर रुकावट है, और अब हालात को बेहतर बनाने के लिए क्या किया जा सकता है, एक ब्रेक के बाद।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
प्रोग्राम जहां रंग में आपका खैर मकदम, मैं हूं असद हसन, प्रोड्यूसर हैं अरसलान शरीफ और उनके साथ हैं गुलरुख, हमारे इंजीनियर जैक्सन विर्स और मिस्टर जोहर ने हमारे साथ हैं। बात हम करेंगे, यहां पे दो इंपॉर्टेंट डेवलपमेंट्स हैं या इश्यूज हैं जिस पे हम कोई एनालिसिस लेंगे। जुबैर इकबाल साहब हमारे साथ मौजूद हैं, फॉर्मरली एसोसिएट रहे हैं मिडिल ईस्ट इंस्टीट्यूट के साथ, एक्सपर्ट हैं मिडिल ईस्ट इश्यूज के। जुबैर इकबाल साहब, दो पेशरफ्त हैं, उन पर आपके मैं एनालिसिस चाहूंगा। एक तो शाम के अंदर जो बहरान है, आपको मालूम है लाखों की तादाद में लोग माइग्रेट कर गए, उनकी अपनी मुश्किलात हैं, अगरचे वेस्ट अमरीका उनके लिए अपने दरवाजे खोल रहा है लेकिन ज़ाहिर है तमाम के तमाम लोगों के लिए मुमकिन भी नहीं हो पाएगा। अब पॉलिटिकल सॉल्यूशंस क्या है? प्रेसिडेंट बराक ओबामा ये कहते हैं कि सदर असद जो हैं उनकी हुकूमत को बचाने में और वहाँ पर ख़ासतौर पर जो रशिया की इन्वॉल्वमेंट है वो किसी पॉलिटिकल सॉल्यूशन की राह में सबसे बड़ी रुकावट रही है। और अब ये भी कहा जा रहा है कि नेटो को यहाँ पे अपना किरदार अदा करना चाहिए है, चूंकि एक बहुत बड़ा क्राइसिस, ह्यूमन क्राइसिस भी पैदा हो चुका है। क्या अब भी पॉलिटिकल सॉल्यूशंस के इम्कान वहाँ पे हैं और नेटो क्या कर सकता है?
देखिए, जहाँ तक पॉलिटिकल सॉल्यूशन की बात है वो अब एक से कहना चाहिए वो एक पुरानी बात हो गई है, नई बात और है, नए सर्कमस्टांसेस एनवायरनमेंट बिल्कुल मुख्तलिफ है। उसकी दो वजूहात हैं, एक तो ये कि सीरिया के अंदर, शाम के अंदर इस वक्त कोई डोमिनेंट पार्टी नहीं रही, चूंकि कोई डोमिनेंट पार्टी नहीं रही इसलिए कोई ऐसा बैलेंस नहीं बन सका जिसकी बेसिस पर वहां पर नेगोशिएशंस और डिस्कशंस हो। दूसरी बात ये आ जाती है कि चूंकि अब रशिया, जैसे आपने फरमाया, उसकी इन्वॉल्वमेंट बढ़ती चली जा रही है, ये नई बात तो नहीं है, वो इसलिए कि सीरिया सोवियत यूनियन के जमाने में भी मिडल ईस्ट में सबसे बड़ा रशियन एलाई होता था और उस एलाई के होने के बेसिस पर रशिया इस वक्त ये चाहता है कि वो असाद गवर्नमेंट को सपोर्ट करे और जिस हद हो सके चाहे उसमें पार्टीशन ही क्यों ना करनी पड़े उसको सिक्योर किया जाए ताकि वो एक एलआई को प्रोटेक्ट कर सके जो एलआई बाद में उनके काम आ सके।
सही,
ऐसी कंडीशन में यकीनन रशिया की ज्यादा इन्वॉल्वमेंट जो होती है वो खतरनाक हो सकती है। ये कहना कि रशिया और अमेरिका एक दूसरे के साथ कोऑपरेट करके इस्लामिक स्टेट के खिलाफ लड़ें, ये एक बिल्कुल बेमानी सी बात आ जाती है, क्योंकि दोनों के इंटरेस्ट बिल्कुल मुख्तलिफ हैं। हालांकि ऊपर से बाजार तो यही लगता है कि वो दोनों इस्लामिक स्टेट के खिलाफ हैं, लेकिन इस्लामिक स्टेट एक इंस्ट्रूमेंट के तौर पर इस्तेमाल किया जा सकता है, जिसकी वजह से वहां पर आप रशिया और अमेरिका के कोऑपरेट नहीं उम्मीद नहीं होनी चाहिए। होगा यही कि बड़ी हद तक रशिया जो है वो ये कोशिश करेगा कि असाद गवर्नमेंट की सपोर्ट हो, चाहे वो एक ट्रंकेटेड किस्म की गवर्नमेंट क्यों ना हो। और ये जो प्लान बी है उसके मुताबिक तो ही कहा जाता है कि शाम की पार्टीशन हो जाएगी और उसका एक हिस्सा जो लताकिया के इर्द गिर्द होगा वहां पर एक माइनॉरिटी गवर्नमेंट पैदा हो जाएगी जिसमें असाद गवर्नमेंट होगी और वहां पर ज्यादातर अलावाइट्स होंगे और बाकी जो है वो आपस में लड़ते रहेंगे, जिसमें इस्लामिक स्टेट और नस्र वगैरह आपस में लड़ते रहेंगे और बाबा उस खाना जंगी की वजह से कोई स्टेबिलिटी पैदा नहीं होगी। ये सिचुएशन जो है ये मगरबी या नेटो या अमेरिकन इंटरेस्ट के खिलाफ है, इसलिए उनकी इन्वॉल्वमेंट यकीनन होगी।
जी, अब आते हैं जरा दूसरा इशू, ईरान न्यूक्लियर डील, उसके ऊपर जो है आपको मालूम है कि सेनेट ने तो वो करारदाद मंजूर नहीं हो सकी, लेकिन ऐवान नुमाइंदगान में वो मंजूर होगी, अगरचे इसकी अहमियत बताया जा रहा है कि एक अलामती है, लेकिन इन दोनों करारदादों के पस मंजर में बताइएगा कि अब इसका फ्यूचर क्या है इस डील का, क्या प्रेजिडेंट बराक ओबामा को या जैसे कैरी साहब कह रहे हैं कि एक बहुत अहम पेशरफ्त हो गई है और उनका जो प्लान है वो बुनियादी तौर पर सिक्योर हो जाता है, क्या मुस्तकबिल है ईरान न्यूक्लियर डील का कांग्रेस के लेवल पर?
बात सोचने वाली भी नहीं है। देखिए, ये कभी ऐसी कंडीशन नहीं थी कि ये जो एग्रीमेंट है इसको रिजेक्ट कर दिया जाएगा, क्योंकि बड़ी हद तक जो जहां तक एग्जेक्टिव का ताल्लुक है, प्रेसिडेंसी का ताल्लुक है, उसको अपनी डेमोक्रेटिक पार्टी की सपोर्ट हासिल थी और जिसकी वजह से ये उम्मीद हो सकती थी और की जाती थी कि ये एग्रीमेंट जो है ये रेटिफाई हो जाएगा। अब रेटिफिकेशन तो इतनी नहीं हुई लेकिन इसकी एक्सेप्टेंस हो गई है। इस एक्सेप्टेंस के बाद अगर इसकी इम्प्लीमेंटेशन ठीक तरीके से होती है और अगर एक दो साल के अंदर ऐसी प्रोग्रेस होती है जिसकी वजह से ये एक स्टेबलाइजेशन पैदा कर देती है उस इलाके में, तो फिर जो अपोजिशन है जिसमें रिपब्लिकन पार्टी कह लीजिए या दूसरे ग्रुप्स कह लीजिए जिसमें आईएफपी भी शामिल है, उनकी पोजीशन कमजोर हो जाती है और वो इसको फिर कमजोर करने के काबिल नहीं रहेंगे।
सही, डॉक्टर जुबैर इकबाल साहब बहुत शुक्रिया आपका, आप हमारे साथ मौजूद रहे, आपने हमारे लिए वक्त निकाला और इन दोनों डेवलपमेंट्स पे आपने अपना एनालिसिस दिया, आपका बेहद शुक्रिया। समीर, एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और बात करेंगे पाकिस्तान में बढ़ते हुए सेहत के मसाइल, खासतौर पे गुर्दों के अमराज और जिगर के अमराज में आप सुनते हैं हेपेटाइटिस की बेशुमार केसेज हैं, बहुत सारी गैर मुसद्दिका, मैं कहूँगा सरकारी तौर पर तो ऐसे आदाद शुमार नहीं है लेकिन बड़ी तादाद में लोग हेपेटाइटिस के शिकार हैं, इसके क्या असबाब हैं और क्या किया जाना चाहिए, क्या हो रहा है मुल्क में, इस पर बात करेंगे एक ब्रेक के बाद।
व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
वॉइस ऑफ अमेरिका के प्रोग्राम जहां रंग में आपका एक बार फिर खैर मकदम, मैं हूं असद हसन और प्रोड्यूसर हैं हमारे साथ अरसलान शरीफ और गुलरुख, हमारे इंजीनियर जैक्सन वेड्स और मिस्टर जोहर ने हमारे साथ मौजूद हैं। नेशनल और इंटरनेशनल पॉलिटिक्स और इश्यूज पे बहुत बात हो चुकी, लेकिन जो बुनियादी एक मसला है हमारे लिसनर्स का, हमारी पाकिस्तान की जो ऑडियंस है उनका, उनमें दो बड़े अमराज खासतौर पर उनमें आजकल इजाफे की इतलात मिल रही है, एक तो खैर किडनीज का यानी गुर्दों के मसाइल और दूसरा जिगर के मसाइल जिसमें हेपेटाइटिस खासतौर पर बहुत ऊपर के नंबरों में हमें नजर आता है, और ऐसी इतलात भी आती हैं कि हर 10 में से 4 अफराद किसी न किसी सतह पे हेपेटाइटिस के वायरस से मुतासर हैं। किडनीज के इश्यूज जो हैं वो बढ़ते जा रही हैं, उसके मुताबिक अगर ये देखा जाए, चूंकि इलाज या ट्रीटमेंट वो थोड़ी एक्सपेंसिव भी है और इसकी सहूलियात का भी दायरा इतना वसी नहीं है जितनी तादाद में मरीज पाकिस्तान के अंदर मौजूद हैं। मैं जब इस पर काम कर रहा था तो सरकारी नहीं लेकिन डॉक्टर्स की तंजीमों के कुछ जो फिगर सामने आए, बताया गया कि 25 मिलियन से ज़्यादा पेशेंट जो हैं वो सिर्फ किडनीज़ के पेशेंट्स हैं पाकिस्तान के अंदर, और अब अगर हेपेटाइटिस का रेशो देखा जाए तो वो इससे कहीं ज़्यादा है। डॉक्टर सईद अख्तर साहब हमारे साथ मौजूद हैं, हेड ऑफ़ पाकिस्तान किडनी एंड लिवर इंस्टीट्यूट एंड रिसर्च सेंटर, ये नया सेंटर है जिसको पाकिस्तान की गवर्नमेंट जो है वो फैसिलिटेट कर रही है, और डॉक्टर साहब کو ہیڈ کر رہی ہیں, بہت لرنڈ جیورولوجسٹ ہیں, امریکہ کے کئی ایک انسٹیٹیوشنز میں اپنی خدمات انجام دے چکے ہیں, اور پاکستان کے اندر جو پاکستان کڈنی انسٹیٹیوٹ ہے اس کو بھی وہ ہیڈ کرتے رہے ہیں. ڈاکٹر صاحب بےحد شکریہ آپ کا, آپ نے ہمارے لیے وقت نکالا ہے.
جی شکریہ آپ کا, آپ کے ٹائم.
جی ڈاکٹر صاحب پہلے تو یہ بتائیے گا, ہمارے پاس تقریباً 6 منٹ ہیں, آپ تمام امپورٹنٹ باتیں کہیے گا. اتنی بڑی تعداد میں لوگ سامنے آ رہے ہیں یا یہ مرض بہت پھیلتا جا رہا ہے, کڈنی کا ہو یا لیور کا ہو, اس کی وجوہات کیا ہیں اور اس کو کیسے ڈیل کیا جائے؟
بات یہ کہ پاکستان میں یہ جس طرح کا ادارہ ہم بنانے کی کوشش کر رہے ہیں, اس جیسے سینکڑوں ادارے چاہیے ان سارے امراض کو ڈیل کرنے کے لیے, کیونکہ ولیوم بہت زیادہ ہے
جی,
اور خاص طور پہ پبلک سیکٹر میں اس کی بڑی کمی ہے. پاکستان میں جو نمبرز آپ نے بتایا, اسی طرح تقریباً 12 لاکھ لوگوں کو لیور ٹرانسپلانٹ کی ضرورت ہے. 12 لاکھ
لوگ, صحیح نمبر. اور پاکستان میں یہ سہولت نہیں ہے, اس سے پہلے سنا ہے کہ آپ کا جو ادارہ جو بننے جا رہا ہے
شفا انٹرنیشنل اسپتال میں ہم نے اپنا لیور ٹرانسپلانٹ کا پروگرام شروع کیا ہے, اور الحمدللہ ون آف دا اونلی سکسیسفل پروگرام ان پاکستان, اور وہی ٹیکنالوجی اور نالج ہم انشاءاللہ غریبوں کے لیے بھی موو کرنے لگے ہیں پاکستان کے,
اور اس کو گورنمنٹ سیکٹر پبلک سیکٹر جو ہے وہ سپورٹ کر رہا ہے. یہ جو انسٹیٹیوشن,
اصل میں اس کو تھوڑا سا ایکسپلین کرنا چاہتا ہوں کہ ہم, آپ کو پتہ ہی ہے کہ شفا نیشنل ہاسپٹل میں پاکستان کڈنی انسٹیٹیوٹ نام سے جو ادارہ ہے غریبوں کے لیے, وہ کوئی تقریباً 11 سال سے چلا رہے ہیں, اور اللہ کے فضل سے تک ہمیں تقریباً 83,000 سے زیادہ لوگوں کو ٹریٹ کیا وہاں پہ, انکلوڈنگ ٹرانسپلانٹ, انکلوڈنگ کینسر سرجریز. اچھا یہ امراض کی تو نمبر تو بڑھتا جا رہا تھا لوگوں کی تعداد, تو میں بڑے عرصے سے کوشش کر رہا تھا کہ کسی طرح میں شفا سے باہر نکل کے اس کو کسی بڑے اسکیل پہ کام کروں.
صحیح.
تو اس سلسلے میں میں نے کافی ایفرٹس کی, تو فائنل جو بریک تھرو ہوا وہ سی ایم پنجاب شہباز شریف صاحب کے ساتھ ہوا, اور وہ میں نے ساری بات ایکسپلین کی, تو ہی واز ویری کائنڈ, انہوں نے میری بات کو سمجھا, اور اس کے بعد انہوں نے کہا کہ جی بالکل ہم آپ کی مدد کریں گے اس کے اندر, لیکن یہ ادارہ کمپلیٹلی انڈیپینڈنٹلی ہمارا اپنا انڈیپینڈنٹ بورڈ رن کرے گا.
ٹھیک ہے, کسی قسم کی, تو اس کو ہم کہہ سکتے ہیں کہ یہ پبلک پرائیویٹ سیکٹر کی ایک جوائنٹ ایفرٹس ہیں, مشترکہ پروجیکٹ
ہے ان اے وے, اور انیشیل انویسٹمنٹ اس میں گورنمنٹ آف پنجاب کرے گی, لیکن ایونچولی ہم نے یہ فیصلہ کیا ہے کہ ہم خود اپنے طور پہ اس کو پیسے کو ریز کریں گے, لوگوں سے چندہ لیں گے, اور ڈفرینٹ سورسز آف ریونیو کو جنریٹ کر کے, تاکہ اس کو
ایک چیریٹی کی صورت میں آپ اس کو آگے لے کے بڑھیں گے.
چیریٹی کی صورت, اور سب سے امپورٹنٹ بات یہ ہے غریبوں کا بالکل مفت علاج ہوگا.
مجھے لگتا ہے کہ اگر میں غلط نہیں ہوں تو آپ کا یہ جو امریکہ کا ٹور ہے غالباً وہ اسی سلسلے کی کڑی ہے, کیونکہ آپ کے کانٹیکٹس بھی ہیں, ڈاکٹرز بہت بڑے ڈونرز بھی ہیں ان کی آرگنائزیشن, تو آپ اس کو بھی تھوڑا موبلائز کرنا چاہ رہے ہوں گے.
بالکل, اس کو بھی موبلائز کرنا چاہ رہے ہیں, اور اس سے بھی زیادہ میں سمجھتا ہوں جو اہم چیز ہے وہ یہ ہے کہ پاکستانی جو امریکہ میں رہتے ہیں اور ان کو میں 30 سال سے جانتا ہوں
جی,
وہ ان کے دل میں بڑا درد ہے پاکستان کا, اور ہماری جو سب سے بڑی اسٹرینتھ ہوگی وہ ہماری ہیومن ریسورس ہوگی.
صحیح.
پاکستان میں جو ٹیکنیکل ٹریننگ کا فقدان ہے, اور جو لوگ, اور یہ اس طرح کے لوگ ہوں گے جو ٹیکنیکلی بھی ساؤنڈ ہوں گے.
صحیح.
اور وہ ایک مشنری جذبے کے تحت کام کریں گے.
صحیح.
تو یہ جو میرا ٹرپ ہے اس میں میرا ایک بڑا میجر پورشن اس کا یہ ہے کہ میں ایسی ہیومن ریسورس کو ریکروٹ کرنا شروع کروں جس سے میں آلریڈی بات چیت کر رہا ہوں, لیکن الحمد للہ دیر آر لاٹ آف پیپل ہو والنٹیئر, اور میں اس سلسلے میں ابھی آج ایک
میں اپنے ذرا لسنرز کو ویورز کو بھی بتانا چاہوں گا کہ ڈاکٹر سعید اختر صاحب کو چونکہ میں ایک ذاتی حوالے سے بھی جانتا ہوں, ایک انسٹیٹیوشن میں کام بھی کیا ہے, تو وہ بذات خود بھی بہت ایک مشنری اور چیریٹی کے جذبے کے ساتھ پاکستان گئے تھے. یہاں پہ امریکہ کے مصروف ترین ڈاکٹرز میں ان کا شمار ہوتا تھا, اور اگر میں یہ کہوں کہ لفظ کے مالدار ترین ڈاکٹرز میں بھی ہوتا تھا, لیکن وہ پاکستان چلے گئے اور مشن ان کا یہی تھا. تو ڈاکٹر صاحب آپ کو کوئی پچھتاوا تو نہیں ہے اپنے ڈیسیشن پہ؟
ایز اے میٹر فیکٹ میں سمجھتا ہوں اسد کہ میری زندگی کے جو اچھے ترین ڈیسیجنز میں سے جو ایک ڈیسیجن تھا وہ یہی ہے جو اس پہ ہم بات کر رہے ہیں, بیکاز آئی تھنک یہ آپ کی لائف کو ورتھ لیونگ بناتا ہے. یعنی میں اکثر ہی بات کرتا ہوں کہ لینے کا اپنا مزہ ہے لیکن دینے کا اپنا مزہ ہے.
بے شک. ایک آخری بات ہمیں یہ بتائیے گا کہ ڈیفینیٹلی حکومت کی طرف سے, پرائیویٹ سیکٹر کی طرف سے ایک اشتراک بھی ضروری ہے, ڈاکٹرز کی ایفرٹس بھی ضروری ہیں, لیکن ایک جو اویئرنیس ہے, ہم یہ دیکھتے ہیں کہ باحثیت پورا قوم ایک جو ہیلتھ اویئرنیس ہے اس کا لیول بہت کم ہے, یہ ہیلتھ کانشیسنیس کا پاکستان کے اندر, اس کو کیسے بہتر کیا جائے؟
ہماری جو ایک بہت بڑی اسٹرینتھ ہوگی
جی ہاں,
ایک چوتھائی 1/4 وچ از اے ویری بگ, اور یہ 800 بیڈ کا اسپتال ہوگا, تو اٹس اے میگا پروجیکٹ.
صحیح.
میں بتا رہا ہوں کہ ایک چوتھائی ہمارا کام جو ہے نا وہ لرننگ کی طرف اور پروینشن کی طرف ہوگا, تو اٹس اے میجر انسٹیٹیوشن جو کام کرے گا ایک بڑی آرگنائز اسٹریٹجی کے تحت, اور یہاں پہ ہمارے امریکی ڈاکٹر جو دوست ہیں وہ اس میں ہیلپ کریں.
آپ اندازن کب تک ایکسپیکٹ کریں کہ یہ کام شروع کر دے گا؟
یہ 2017 میں انشاءاللہ اگست 2017 میں پہلے 200 بیڈز لانچ کر دیں گے. لیکن وہ جو پریونشن میں بات کر رہا ہوں بڑی امپورٹنٹ ہے کہ ہمارے پاس ایک پورا ٹی وی چینل ہوگا, ریڈیو چینلز ہوں گے, اور پوری ایک ٹیم ہوگی جو ہم تیار کریں گے جو کہ آگے چل کے پریونشن پہ کام کرے گی, ہیپاٹائٹس, گردے کے فیلئر, ڈائبٹیز, ہائپر ٹینشن, پتھر
اور ان تمام ایشوز پہ. ڈاکٹر صاحب بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا, آپ ہمارے ساتھ موجود رہے, آپ کا بہت شکریہ, اور آپ کے پروجیکٹ کے لیے نیک خواہشات. سامعین یہیں پہ ہم اپنا پروگرام ختم کریں گے. پروڈیوسر ہیں ارسلان شریف اور گل رخ, ہمارے ساتھ انجینئر ہیں جیکسن بیٹس اور مسٹر زہر نک. اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.